बाट हामी सुरु गर्नेछौँ। त्यसैले योहन्नाको सुसमाचारको 10 अध्याय, वास्तवमा योहन्नाको 10 अध्याय चाहिँ त्यहाँ दुईवटा विषय छ। येशूप्रभुले दुईवटा वाक्यांश भन्नुहुन्छ, महु भन्ने कुरा, एउटा चाहिँ उहाँ ढोका हुनुहुन्छ, अर्को चाहिँ उहाँ गोठालो हुनुहुन्छ। तर अब यो दुइटै विषय एकै ठाउँमा गर्नुपर्ने, तर टाइम लाइक कम गर्ने हुनाले मैले खालि एउटा विषय मात्रै गर्ने विचार गरेको छु। त्यसैले हामीले अहिलेसम्म दुईवटा हेरिसकेका छौँ। पहिलो चाहिँ योहन्ना 6:35 म जीवनको रोटी हुँ त्यसको बारेमा हामीले हेरिसकेका छौँ। दोस्रो चाहिँ म संसारको ज्योति हुँ, योहन्ना 8:12। अनि आज चाहिँ हामी येशूप्रभुले भन्नुभएको योहन्ना 10:9 म ढोका हुँ, अनि योहन्ना 10:11 म असल गोठालो हुँ। वास्तवमा यो दुईवटा सँगै गर्नुपर्ने, तर छोटकरीको हिसाबले हामीले यो गर्छौँ। त्यस कारणले लेट्स सी, योभन्दा पहिलाको कुरा हेर्नु परेन, म ढोका हुँ, यहाँबाट हामी सुरु गर्नेछौँ। अनि यहाँनिर वास्तवमा यो योहन्ना 10 अध्याय चाहिँ प्रेरित योहन्नाले एकदमै गहिरो कुराहरू त्यहाँ सिकाएका छन्, विशेष गरिकन परमेश्वर र मानिसहरूको बिचको सम्बन्ध र उहाँले कसरी मानिसहरूलाई वास्ता गर्नुहुन्छ भन्ने कुराको बारेमा यो ढोका र गोठालो, असल गोठालो, यो दुईवटा येशूप्रभुले आफैलाई दुईवटा रूपमा प्रस्तुत गर्नुहुन्छ। त्यसैले यहाँनिर 10:9 म पहिला पढ्न चाहन्छु। ढोका म नै हुँ, यदि कोही मानिस मबाट भित्र पस्यो भने त्यो बचाइनेछ र भित्र बाहिर आउने जाने गर्नेछ र खर्कमा चर्न पाउनेछ। अनि महत्त्वपूर्ण कुरा येशूप्रभुले यो ढोकाको सम्बन्धबाट भन्नुहुन्छ, उहाँ नै ढोका हुनुहुन्छ, जसले उहाँमा आउँछ उसले भित्र प्रवेश पाउनेछ। भन्दाखेरि वास्तवमा यो ढोका चाहिँ भेडा गोठको ढोका, अनि जहिले पनि येशूप्रभुले यहाँनिर तपाईँलाई मैले योहन्ना 10 अध्यायमा येशूको भनाइहरू भेडा गोठको ढोका म नै हुँ र असल गोठालो म हुँ दुईवटा कुराहरू हामी पाउँछौँ। तर यी दुई कुरा, दुई महत्त्वपूर्ण कुराहरू जुन येशूप्रभुले आफ्नो बारेमा भन्नुभएको छ, यसमा उहाँले आफ्नो चेलाहरूलाई उहाँ वास्तवमा को हुनुहुन्छ भनेर प्रकट गर्नुभएको छ, र यसको सम्बन्धमा प्रेरित योहन्नाले योहन्ना 10 अध्यायमा प्रष्ट रूपमा उल्लेख गरेका छन्। सर्वप्रथम म तपाईँसँग योहन्ना 10:1-10 पढ्न चाहन्छु, त्यसपछि आजको येशूप्रभुको ढोका भनेर जो प्रस्तुत गर्नुभएको छ त्यसको सम्बन्धमा हामी केही कुराहरू हेर्नेछौँ। 3-4 कुराहरू येशूप्रभुले ढोकाको सम्बन्धमा हामीले बुझ्नुपर्ने कुराहरू यहाँ भन्नुभएको छ। हामी योहन्नाको सुसमाचार 10:1 सुरु गर्छौँ। साँच्चै म तिमीहरूलाई भन्दछु, जो भेडा गोठको ढोकाबाट भित्र पस्दैन तर अर्कोपट्टिबाट चढेर पस्छ त्यो चाहिँ चोर र डाकु। अनि 10:2 लेखेको छ, ढोकाबाट भित्र पस्ने चाहिँ भेडाको गोठालो हो। यहाँनिर भेडा र भेडा गोठालो दुईवटा किसिमको कुरा यहाँ आइराखेको छ। त्यसपछि 10:3 ढोकेले उसको लागि ढोका खोलिदिन्छ र भेडाहरूले उसको स्वर सुन्छन् र उसले आफ्ना भेडाहरूलाई नाउँ काढी काढी बोलाउँछ अनि तिनीहरूलाई बाहिर लैजान्छ। 4 योहन्ना 10, जब उसले आफ्ना सबै भेडाहरूलाई बाहिर निकालिसक्छ ऊ तिनीहरूका अघि अघि हिँड्छ र भेडाहरूले उसलाई पछ्याउँछन् किनभने तिनीहरूले उसको स्वर चिन्छन्। कति महत्त्वपूर्ण कुरा यहाँ छ, भेडालाई भेडा गोठालाले चिनेको हुन्छ ढोकेले, यहाँ ढोकाकै कुरा आज बढी छ. त्यसकारण यो भेडा गोठालोको सम्बन्धमा चाहिँ असल गोठालो जुन चाहिँ हामी अर्को सन्देशमा हेर्नेछौँ, अर्कोचोटि हेर्नेछौँ, युहन्ना 10:11 अनि 5 चाहिँ तर अपरिचित व्यक्तिलाई तिनीहरू पछ्याउँदैनन् तर त्यसदेखि भाग्नेछन् किनभने अपरिचित व्यक्तिको स्वर तिनीहरूले चिन्दैनन्. विशेष गरी ढोके अथवा गोठालो र भेडाको बिचको सम्बन्धको बारेमा गहिरो किसिमका कुराहरू हामी एउटा सरल व्यावहारिक प्र्याक्टिकल एउटा उदाहरणबाट एउटा दृष्टान्तबाट हामी यहाँ सिक्न सक्छौँ, जुन चाहिँ येशु प्रभुले थुप्रै सत्यतालाई दृष्टान्तमा वर्णन गर्नुहुन्थ्यो, जसले गर्दा एकदमै अशिक्षित अथवा कुनै फर्मल एजुकेसन नहुने मान्छेले पनि गहिर गहिर सत्यहरू बुझ्न सक्थे. अनि बाइबलमा यसको उदाहरण हामी धेरै पाउँछौँ. युहन्ना 10:6 येशूले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो तर उहाँले तिनीहरूलाई भन्नुभएको कुरा तिनीहरूले बुझेनन्. भेडा गोठाला, ढोके र भेडा, अनि यहाँ चोर चोर्नेहरू जुन चाहिँ ढोके होइन अरूहरू त्यहाँबाट पस्न सक्दैन, त्यो कुरा चाहिँ यहाँनिर हामी देख्दछौँ. अनि 7 यसकारण येशूले फेरि तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्छु भेडाहरूको ढोका मै हुँ. फेरि पनि दोहोऱ्याइ तेह्रैकन यहाँनिर येशु प्रभुले यो 1-10 पदहरूमा युहन्ना 10 ढोका भेडाहरूको ढोका भेडा गोठको ढोकाको रूपमा आफूलाई प्रस्तुत गर्नुहुन्छ. म भन्दा अघि आउने सबै चोर र डाकुहरू हुन् तर भेडाहरूले तिनीहरूका कुरा सुनेनन्. त्यसैले यहाँनिर जो चाहिँ ढोके होइन अथवा जो साँचो ढोका होइन अरू चाहिँ चोर र डाकु भनेर यहाँ भनिएको छ. ढोका म नै हुँ. 9 यदि कोही मानिस मबाट भित्र पस्यो भने त्यो बचाइने छ र भित्र बाहिर आउने जाने गर्नेछ र खर्कमा चर्न पाउनेछ. अब एउटा अन्तिम पद यहाँ पढ्नेछौँ, युहन्ना 10:10 चोर त चोर्न मार्न र नाश पार्न मात्र आउँछ, म त तिनीहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आएँ. अनि यहाँनिर वास्तवमा एक अध्यायमा के अरे एक पदमा 10:1 र 10:10 महत्त्वपूर्ण कुराहरू हामी देख्दछौँ. त्यसकारणले यस खण्डमा प्रेरित युहन्नाले जुन कुरा लेखेका छन् येशू प्रभुले गोठाला र भेडाको दृष्टान्तद्वारा उहाँ र उहाँका चेलाहरूलाई उहाँ को हुनुहुन्छ र उहाँको परमेश्वर पितासँगको सम्बन्ध कस्तो छ यी सम्बन्धका कुराहरू वास्तवमा भन्नुपर्दाखेरि परमेश्वरको कुराहरू पनि यहाँ उहाँ प्रेरित युहन्नाले प्रकट गरेका छन्. तर यो प्रकट गर्ने कुरामा प्रेरित युहन्नाले व्यावहारिक उदाहरणहरू दिएका छन्. अक्सर येशू प्रभुले मानिसहरूलाई आफ्नो बारेमा र परमेश्वरको राज्य कस्तो हुन्छ भन्ने कुराको बारेमा गहिरा सत्यहरू बुझाउनलाई साधारण दैनिक जीवनमा प्रयोग हुने अथवा हाम्रो जीवनमा भइराख्ने कुराहरूका दृष्टान्त प्रयोग गर्नुभएको हामी देख्दछौँ, जस्तो बिउ छर्नेको उखान र धेरै अरू कुराहरू येशू प्रभुले भन्नुभएको छ. त्यसै गरी यहाँनिर भेडा गोठको ढोका अथवा असल गोठालो र भेडाहरू भन्ने शब्दबाट हामीले गहिरा सत्यहरू बुझ्नेछौँ. अनि आज तपाईँको बिचमा म केवल यो ढोकाको बारेमा मात्रै विचार गर्छु किनभने यहाँ खासमा भेडा गोठालोको बारेमा असल गोठालोको बारेमा पनि हामीले हेर्नुपर्ने तर त्यो धेरै समय लाग्नुहुन्छ. त्यो समयमा भेडा गोठालाहरूले भेडा चराउनु एउटा सामान्य कुरा हुन्थ्यो, जस्तो येशू प्रभुको जन्मको बेलामा भेडा गोठालाहरू गोठालाहरूले स्वर्गदूतबाट दर्शन पाएका थिए र येशू प्रभुको दर्शन गर्न उनीहरू सबभन्दा पहिलो येशूलाई दर्शन गर्ने समूहमा परेका थिए, हामीले त्यो कुरा देख्दछौँ होइन. अनि त्यति बेलाका यहुदीहरूले सजिलै यो भेडा गोठाला भेडा र ढोका भन्ने कुराहरू भेडा गोठ भन्ने कुराहरूको बारेमा एकदम फेमिलियर एकदम सबै बुझ्ने कुरा हामी देख्दछौँ। म गाउँमा हुर्केको हुनाले मलाई यो सबै कुराहरू थाहा छ, किनभने म सानैदेखि भेडा बाख्रा वनमा लगेर चराएर ल्याउने, एकचोटि पाँचवटा भेडा र बाख्रा बाघले खाएको सबै मलाई थाहा छ, होइन मेरो आफ्नै उमेरमा मैले अनुभव गरेको छु। तर अब सहरमा बस्नेहरूलाई चाहिँ, जस्तै यहाँ हुर्किनेहरूलाई त्यति के हो गोठालो के हो भेडा थाहा हुँदैन, होइन। तर यो बेलामा अनि युहन्ना दस अध्यायको यो दृष्टान्तमा प्रभु येशूले आफूलाई गोठालोको के अरे भेडा गोठको ढोका र असल गोठालोको रूपमा पनि प्रस्तुत गर्नुभएको छ। उहाँ गोठालो हुनुहुन्छ र उहाँलाई पछ्याउनेहरू भेडाहरू हुन्। अनि वास्तवमा पुरानो नियममा पनि विभिन्न ठाउँमा अगमवक्ताहरूले भेडा र गोठालोको दृष्टान्त प्रयोग गरेको हामी पाउँदछौँ। अनि वास्तवमा परमेश्वरलाई चाहिँ असल गोठालोको रूपमा प्रस्तुत गरिएको छ पुरानो नियममा भनेदेखि इजरायलीहरू जो परमेश्वरले चुन्नुभएको जाति थिए उनीहरूलाई चाहिँ परमेश्वरले प्रेम गर्नुहुन्थ्यो, उनीहरूलाई हेरचाह गर्नुहुन्थ्यो, उनीहरूको सुरक्षा गर्नुहुन्थ्यो, उनीहरूलाई आवश्यकता परेको कुराहरू देखाउनुहुन्थ्यो, उनीहरूलाई चाहिँ भेडाको रूपमा प्रस्तुत गरिएको छ। अनि वास्तवमा त्यही कुरा गऱ्यो भने अहिलेको इजरायली भनेको चाहिँ येशूका जनहरू जसले येशूलाई ग्रहण गरेका छन्। त्यसैले अहिलेको भेडा चाहिँ येशूलाई चिन्नेहरू होइन, त्यो बेलाको इजरायलीहरू थिए। त्यस कारणले त्यो कुरा हामी देख्दछौँ। अनि उदाहरणको लागि एक दुईवटा बाइबलको यो पुरानो नियमको पदहरू तपाईँलाई पढ्न चाहन्छु। यहाँनिर मैले अन गर्नुपर्ने, यहाँनिर उदाहरणको लागि हामीले भजन सङ्ग्रह 23, यो असल गोठालोको कुरा हामी सबैलाई फेमिलियर छ होइन। भजन सङ्ग्रह 23 परमेश्वरको प्रतिज्ञा अनि एउटा असल गोठालो, परमप्रभु मेरो गोठाला हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन, अनि त्यहाँ 6 पदहरू छन्। यति धेरै प्रतिज्ञाहरू परमेश्वरले हामी उहाँका भेडाको हिसाबले उहाँ असल गोठालोबाट दिनुभएको प्रतिज्ञाहरूको बारेमा हामी त्यहाँ देख्दछौँ। त्यस कारणले हामी अर्को चाहिँ भजन सङ्ग्रह 80:1 पनि हेर्छौँ। हे इजरायलका गोठाला कान थाप्नुहोस्, तपाईँ जसले योसेफलाई भेडाको बगाललाई झैँ अगुवाई गर्नुहुन्छ, तपाईँ जो करुबहरूका बिचमा विराजमान हुनुहुन्छ अनि प्रकाशमान हुनुहोस्। यो भजन सङ्ग्रह लेख्ने व्यक्तिले परमेश्वरलाई गोठालोको रूपमा, इजरायलको गोठालोको रूपमा भनेको कुरा हामी पाउँछौँ भनेदेखि अर्को चाहिँ अर्को एउटा पद पनि थियो यसै यहाँनिर चाहिँ देखिएन। एनिवे, योहन्ना 10 अध्यायको दृष्टान्त प्रभु येशूले आफूलाई भेडा गोठालाको ढोका र असल गोठालोको रूपमा पनि प्रस्तुत गर्नुभएको छ, जुन चाहिँ अघि मैले पढिसकेको थिएँ। अनि उहाँ गोठालो हुनुहुन्छ र उहाँलाई पछ्याउने चाहिँ भेडाहरू होइन। अनि यहाँ पुरानो नियमको अर्को एउटा पद, यो के भन्छ, यो स्लाइड चाहिँ यहाँ मिस परेछ। यो यसैया 10:11 पदमा यहाँनिर यसरी लेखेको छ, उहाँले के 40:11 पद, उहाँले आफ्नो बगाललाई, थ्याङ्क यू, बगाललाई गोठालोले झैँ चराउनुहुन्छ, उहाँले थुमाहरूलाई आफ्नै अँगालोमा लिनुहुन्छ र तिनीहरूलाई आफ्नै हृदयको नजिक बोक्नुहुन्छ, उहाँले ससाना बच्चा भएकालाई चाहिँ बिस्तार बिस्तार डोर्याउनुहुन्छ। वास्तवमा भेडा गोठालो जो परमेश्वर र उहाँका जनहरू, यहाँ पुरानो नियममा चाहिँ इजरायलीहरू भनेदेखि अहिले चाहिँ उहाँमा विश्वास गर्ने क्रिस्चियनहरूको बारेमा हामी यहाँ देख्दछौँ। अनि यो येशू प्रभुले प्रयोग गर्नुभएको यो उपमा भनौँ, यो उदाहरण भनौँ, एउटा दृष्टान्त भनौँ, भेडा र भेडा गोठालो, अर्को चाहिँ आजको विषय भेडा गोठको ढोका होइन, भेडा गोठको ढोका। सो ढोकाको विषयमा विशेष गरिकन आज हामी हेर्छौँ। अनि भेडा गोठको ढोका चाहिँ जहाँ भेडाहरू जम्मा हुन्छन् त्यहाँ प्रवेश गर्ने ढोका हुन्छ होइन, त्यस कारण त्यो महत्त्वपूर्ण छ। अनि परमेश्वर आफ्ना भेडा इजरायलीहरूको हेरचाह गर्नुहुन्छ र असल गोठालो हुनुहुन्छ भन्ने कुरो जो पुरानो नियममा हामीले हेरिसकेपछि युहन्ना 10:9 येशूले आफूलाई भेडाको ढोकाको रूपमा प्रस्तुत गर्नुहुन्छ जुन चाहिँ विषयमा हामी आज हेर्नेछौँ। उहाँ भेडाहरू भन्नाले यहाँ भेडाहरू भन्नाले चाहिँ उहाँलाई पछ्याउने विश्वासीहरूलाई बुझाउँछ जो उहाँका हुन्, तपाईँ र म उहाँका भेडाहरू हुन्। त्यस कारणले यो उहाँ चाहिँ हाम्रो गोठालो हुनुहुन्छ, असल गोठालो हुनेदेखि उहाँलाई पछ्याउनेहरू चाहिँ भेडाहरू हुन्। अनि वास्तवमा फेरि पनि भेडा र भेडा गोठालाको बिचमा जुन सम्बन्ध हुन्छ, भेडाको सम्पूर्ण कुरा चाहिँ गोठालोको हातमा हुन्छ, गोठालोद्वारा नै उपलब्ध हुन्छ। त्यो कुरो चाहिँ हामीले 10:1 नै अघि हेरेका थियौँ। अनि दिनको समयमा गोठालाले, भेडा गोठालाले भेडाहरूलाई चरनमा पानी लिएर लगेर चरनमा खुवाउने काम गर्दछन्, तृप्त बनाउँछन्। अनि त्यसरी तिनीहरूको आवश्यकताअनुसार सबै कुरा पुऱ्याएर हुर्काउने काम गोठालाले भेडाहरूलाई गर्छन्। तर साँझ पख गोठालाले आफ्नो बगाललाई जम्मा गरेर भेडाको गोठमा चाहिँ सुरक्षितसँग राख्नलाई लैजान्छन् र रातभरि तिनीहरू भेडा गोठमा आराम गरेर सुत्छन्। त्यो कुरो चाहिँ हामी देख्दछौँ। जब गोठाला सबै भेडाहरूको गणना गरिन्छ, अब त्यो बेलाको चलन भनेको चाहिँ भेडा गोठमा सायद धेरै भेडाहरू हुने थियो अनि अरूको बगालको भेडा नआओस् भनेर अथवा आफ्नो भेडा चाहिँ नछुटोस् भनेर, अनि येशु प्रभुले अर्को ठाउँमा 900 भेडा र एउटा भेडा हराएको सम्बन्धमा पनि भन्नुभएको छ। अनि त्यो सबै कुराले के जनाउँछ भने उनीहरूले गनेर त्यहाँ ढोकाभित्र राख्ने चलन थियो त्यो गोठभित्र, होइन? त्यसैले त्यो ढोका बन्द गर्नु अगाडि ढोकेले सबै भेडाहरू चाहिँ गन्ती गरेर भित्र थन्काउँथे, राख्थे, अनि त्यसमा बन्द गरेर तालचा लगाउँथे ताकि बाहिरबाट कुनै कुराहरू चोट पुर्याउन, चोर्न र नाश गर्ने कुराहरू आउन नसकोस्, होइन? त्यसकारण त्यो बन्देज बन्द गरिन्थ्यो। अनि चोरहरू र लुटेराहरू र अन्य शत्रुहरूबाट सबै भेडाहरूलाई भेडा गोठालाले चाहिँ सुरक्षित राख्नको लागि भेडा गोठमा राखेको हामी देख्दछौँ। अनि येशूको भेडा, अब येशू चाहिँ एउटा भेडा गोठको ढोकाको रूपमा मात्र आज हामी हेर्छौँ अथवा द्वार भनौँ, येशू भेडा गोठको प्रवेशद्वार यस हिसाबले हामी हेर्दछौँ जुन चाहिँ हामीले युहन्नाको सुसमाचार 10:9 त्योभन्दा अगाडि पनि हामीले देख्दछौँ। यो 1-10 पदहरूमा येशू ढोका हुनुहुन्छ भन्ने कुरा हामी थुप्रै हेर्दछौँ। अनि आजको विषय चाहिँ केवल हामीले उहाँलाई ढोकाको रूपमा हेर्नेछौँ, भेडाको ढोका, भेडा गोठको ढोका, आफूलाई भेडाको ढोकाको रूपमा प्रस्तुत गर्नुहुन्छ। उहाँले आफैलाई भेडा गोठको प्रवेशद्वारको रूपमा चिनाउनु भएको छ। यो अध्यायमा हामीले मुख्य कुरा त्यो देख्दछौँ। अनि भेडा गोठको ढोकाको रूपमा हेर्दाखेरि पहिलो कुरा हामीले के हेऱ्यौँ, उहाँ चाहिँ गोठमा प्रवेश गर्ने ढोका हुनुहुन्छ। अर्को शब्दमा भन्नुपर्दा गोठमा पस्न चाहिँ केवल येशूद्वारा मात्रै सम्भव छ किनभने उहाँ चाहिँ ढोका हुनुहुन्छ। पहिलो कुरा चाहिँ हामीले त्यो हेऱ्यौँ। अनि भेडा गोठ, अर्को दोस्रो पोइन्ट भनेको चाहिँ त्यहाँनिर एउटा भेडा गोठ छ। भेडा गोठ भन्नाले चाहिँ येशूका सबै भेडाहरू अथवा उहाँमा विश्वास गरेका, उहाँद्वारा बचाइएका, उहाँका जनहरू भन्ने बुझाउँछ। यसले सबै मानिसहरू जो परमेश्वरका हुन् तिनीहरूलाई चाहिँ भेडाहरू भनेर बुझाइन्छ अथवा भेडा गोठ। तिनीहरू चाहिँ जो ढोका येशू हुनुहुन्छ उहाँद्वारा प्रवेश गरेर भेडा गोठमा सुरक्षित रहन्छन्। त्यो कुरा हामी यहाँ हेर्छौँ। येशूले, प्रभु येशूले यहाँ भनिरहनु भएको छ कि परमेश्वरका सबै जनहरू केवल उहाँद्वारा मात्र प्रवेश गर्न सक्छन्। त्यस कारणले येशू एउटा ढोकाको रूपमा चाहिँ उहाँको बगालमा पस्ने चाहिँ येशू मात्र एउटा के भन्छ त्यसलाई ढोका हुनुहुन्छ अथवा द्वार हुनुहुन्छ। त्योभन्दा अर्को बाटोबाट परमेश्वरको बगालमा पस्न सकिँदैन। यो आजको खण्डमा एउटा सबभन्दा महत्त्वपूर्ण कुरा त्यो हो। येशू मार्फत प्रवेश गर्नुको साँचो अर्थ चाहिँ के हो त भनेर हामी अलिकति त्यसको बारेमा हेर्नेछौँ। येसु मार्फत मात्र प्रवेश गर्ने, यहाँनिर मुख्य कुरा येसु आफैलाई ढोका भन्दै हुनुहुन्छ, उहाँका जनहरू केवल उहाँबाट त्यो जो येसु ढोका हुनुहुन्छ त्यहाँबाट मात्रै प्रवेश गर्न सक्छन्, अनि त्यो उहाँबाट प्रवेश गर्नुको अर्थ चाहिँ के हो, यसको अर्थ येसुमा भरोसा गर्नु मतलब उहाँका सबै शिक्षाहरू उहाँको र पितासँगको सम्बन्धको बारेमा उहाँमा विश्वास गर्ने, उहाँले भनेका कुराहरूमा र उहाँमा भरोसा गर्ने, अनि यसको अर्थ चाहिँ येसुमा विश्वास र भरोसा गर्नु र परमेश्वरको एकमात्र प्रिय पुत्र संसारमा पठाइनु भएको येसु होइन, जसलाई परमेश्वर पिताले संसारका मानिसहरूको पापको दण्ड जुन मृत्यु हो त्यसको निम्ति बलिदान हुनलाई स्वर्गबाट मानिस भएर जन्मनलाई संसारमा पठाइनु भएको थियो। त्यसकारणले त्यो ढोका केवल उहाँबाट मात्रै प्रवेश गर्न सकिन्छ भन्ने कुरा चाहिँ येसु प्रभुले मानिसहरूको भेडा उहाँको बगालमा पस्नको निम्ति चाहिने सबै कुराहरू उहाँबाट गरिए, त्यसकारण उहाँमा भरोसा गरेर उहाँमा विश्वास गरेर उहाँलाई ग्रहण गरेर मात्रै त्यो ढोकाबाट भित्र पस्न सकिन्छ। त्यही कुरा हामी मुख्य हेर्दैछौँ, येसु मार्फत प्रवेश गर्नुको मतलब चाहिँ हामीले गएको पाठमा पनि हेरेको थियौँ कि उहाँका आज्ञाहरू पालन गर्न कोसिस गरेर अथवा उहाँको अनुसरण उहाँलाई उहाँको देखासिखी गरेर उहाँलाई पछ्याएर हामी येसुलाई पछ्याउन सक्छौँ, किन अस्तिको चोटि हामीले उहाँ चाहिँ संसारको ज्योति हुनुहुन्छ भन्ने कुरा हामीले हेरेको थियौँ, ज्योतिले चाहिँ हामीलाई ज्योतिको बारेमा धेरै कुराहरू हेरेको थियौँ। जब हामी येसुलाई विश्वास गर्छौँ र उहाँमा भरोसा गर्छौँ र हाम्रो सम्पूर्ण हृदयले उहाँलाई पछ्याउँछौँ, हामी येसु मार्फत परमेश्वरको राज्यमा प्रवेश गर्नेछौँ। त्यसकारणले यहाँनिर येसुले आफैलाई ढोका भन्नुभएको चाहिँ परमेश्वरको राज्य जहाँ चाहिँ उहाँका बगालहरू प्रवेश गर्ने त्यो प्रवेशद्वार चाहिँ केवल येसु हुनुहुन्छ। यो सबभन्दा महत्त्वपूर्ण कुरा हामी हेर्छौँ जुन चाहिँ योहन्नाको सुसमाचार 10:9 पदमा हामीले उहाँ ढोकाको कुरा हामी यहाँ पढेका थियौँ, तपाईँलाई फेरि म पढ्न चाहन्छु। ढोका म नै हुँ येसुले भन्नुहुन्छ, यदि कोही मानिस मबाट भित्र पस्यो भने त्यो बचाइने छ र भित्र बाहिर आउने जाने गर्नेछ र खर्कमा चर्न पाउनेछ। यहाँनिर महत्त्वपूर्ण कुरा यहाँ के छ, ढोका चाहिँ उहाँ, प्रवेशद्वार चाहिँ उहाँ, उहाँद्वारा मात्रै भित्र पस्न सकिन्छ, तर जो उहाँद्वारा भित्र पस्छ, हामीले त्यो भित्र पस्ने कुरा अघि भन्यौँ, उहाँले भनेका वचन र उहाँले गरेका कुराहरू पछ्याएर उहाँमा भरोसा गरेर उहाँमा विश्वास गरेर हामी उहाँद्वारा परमेश्वरको राज्यमा पस्न सक्छौँ। तर यहाँनिर येसु प्रभुले गर्नुभएको प्रतिज्ञा के छ भने जो उहाँद्वारा पस्छ होइन, ढोकाद्वारा पस्छ ऊ चाहिँ बचाइनेछ, मतलब अनन्त जीवनको कुरा हो, पापबाट क्षमा पाउने कुरा भयो होइन। दोस्रो चाहिँ त्यो व्यक्ति भित्र बाहिर आउने जाने गर्नेछ। अर्को तेस्रो कुरा चाहिँ जो उहाँबाट पस्छ उसले खर्कमा चर्न पाउनेछ। यो खर्कमा चर्न पाउने कुराले धेरै ठुलो कुरा बताउँदछ, किनभने मानिसको जीवनको सबै सन्तुष्टि, सबै आवश्यकता, सबै सुरक्षा, सबै कुराको स्रोत भन्छ प्रोभिजन। सो परमेश्वरले तयार पार्नुभएको प्रोभिजन त्यो प्रोसेस चाहिँ येशु ख्रिस्टद्वारा हामीले प्राप्त गर्छौँ। यो खर्कमा चर्न पाउने र भित्र आउने जाने कुराको मतलब चाहिँ यो हो, चरणले चाहिँ यो सबै कुरा मानिसहरूको आवश्यकताको कुराहरू देखाउँदछ। अनि योहन्ना 10:9 पदमा प्रभु येशूले जो हामी उहाँ मार्फत प्रवेश गर्नेछन् उनीहरूको गर्नेछौँ उनीहरूको निम्ति महान प्रतिज्ञा गर्नुभएको छ, उहाँद्वारा प्रवेश गर्ने व्यक्तिले चाहिँ उद्धार पाउँछ, बचाइनेछ होइन। अर्को कुरा चाहिँ उसले चरण पाउनेछ, अथवा भेडाहरूको लागि चरण भनेको चाहिँ भोजन, पोषण, सन्तुष्टि, सबै आवश्यकता, सुरक्षा भन्ने बताउँदछ। जब हामी येसु मार्फत विश्वासद्वारा प्रवेश गर्छौँ हाम्रो सबै आवश्यकताहरू परमेश्वरको प्रोभिजन हाम्रो लागि उपलब्ध हुन्छ, त्यो कुरा हामी देख्छौँ। येसुले हामीलाई प्रतिज्ञा गर्नुहुन्छ कि जब हामी उहाँ मार्फत प्रवेश गर्छौँ हामीले हाम्रो आत्मामा पोषण र सन्तुष्टि पाउँछौँ। यदि हामी आफै भोकाएको र जीवनको सही अर्थ के हो भनी खोजिरहेका छौँ भने प्रभु येशूका साँचो प्रकारले हामीले आउन सक्छौँ र उहाँले दिनुहुने सन्तुष्टि पाउन सक्छौँ। मतलब साँचो भोगाएको वास्तवमा संसारको मानिसहरूले जहिले पनि शान्ति खोजिराखेको छ, मान्छेहरूलाई सन्तुष्ट छैन, मान्छेहरूलाई उत्तर छैन, जीवनको अर्थ के हो थाहा छैन। तर उहाँद्वारा जसले प्रवेश गर्छ ती सबै कुराको सन्तुष्टि, सबै कुराको उत्तर पाउँछ। त्यो कुरो परमेश्वरको वचनले हामीलाई पटक पटक घरिघरि दिइराखेको छ। यदि तपाईँ यस संसारका सृष्टिकर्ता परमेश्वरलाई चिन्न अथवा भेट्न अनुभव गर्न चाहनुहुन्छ भने हामी येशु कहाँ आउनुपर्छ, अनि येशु मार्फत हामी त्यो ठाउँमा प्रवेश गर्न सक्छौँ र पूर्ण रूपमा उहाँद्वारा पाइने सन्तुष्टि र आशिषले भरपूर हुन सक्छौँ। येशु प्रभुले यो प्रतिज्ञा गर्नुभएको छ, यो युहन्ना 10:1-10 पदहरूमा हामीले यी सबै कुराहरू पाउँदछौँ। तपाईँ आफ्नो प्राणको लागि चरण भनेको चाहिँ सबै आशिषको भागीदार। वास्तवमा बाइबलमा येशु ख्रिस्टमा हामीले परमेश्वरको धर्मपुत्रको रूपमा अथवा परमेश्वरको छोराछोरीको रूपमा जब हामी हुन्छौँ येशुद्वारा प्रवेश गरेर सबै खाले आशिष हाम्रो लागि उपलब्ध हुन्छ भनेर बाइबलमा ठाउँ ठाउँमा भनेको हामी पाउँदछौँ। अनि युहन्ना 10:10 येशूले प्रतिज्ञा गर्नुभएको छ, उहाँ आउनुभयो ताकि उहाँलाई पछ्याउनेहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन्। येशू प्रभु संसारमा आउनुभएको मुख्य कारण नै उहाँलाई पछ्याउनेहरूलाई जीवन दिनलाई, अनि त्यो खालको जीवन चाहिँ प्रशस्तताको जीवन होइन, जुन जीवनमा प्रशस्तता हुन्छ। अनि यहाँनिर 10:10 यसरी येशू प्रभुले भन्नुहुन्छ, चोर त चोर्न मार्न र नाश पार्न मात्र आउँछ, म त तिनीहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आएँ। अब यहाँनिर चोरको कुरा गर्दाखेरि चोर्न नाश पार्न मार्न आउँछ, अनि यो चोर भन्ने कुरा चाहिँ जो परमेश्वरको विरुद्धमा हुन्छ। कतिचोटि झुटा शिक्षकहरूलाई पनि चोर भनिएको छ, उनीहरूले पनि मानिसहरूलाई परमेश्वरबाट टाढा, तर यी सबै कुराहरू वास्तवमा अन्धकारको शक्ति भन्छ, अनज्ञाकारिताको आत्मा अनुसार चल्नेहरू भन्छ, जुन शैतानले चलाउँछ होइन। धेरैचोटि मानिसहरू फरक फरक विचारहरू गर्छन् र कतिचोटि विभिन्न किसिमले जसरी पनि मानिसहरूलाई येशु प्रभुबाट टाढा लाने प्रयास गरिरहेको हामी देख्छौँ। किनभने संसार र परमेश्वरको राज्य दुई किसिमको राज्य छ, अनि संसार र परमेश्वरको राज्य एकै ठाउँ हुनै सक्दैन, हामी एउटा मध्ये एउटा हुन्छौँ। अनि कति धेरै क्रिस्चियनहरूले हामी देख्दछौँ परमेश्वरलाई विश्वास गरे पनि, गरेको कुरा गरे पनि संसारबाट धेरै फरक छैनन्। त्यो कुरा कसरी हुन्छ, त्यो चोर्ने र नाश गर्ने र मार्नेको शिकार भएको अवस्था। तर हामी परमेश्वरमा साँच्ची नै समर्पित छौँ भनेदेखि चाहिँ हाम्रो सुरक्षा येशु प्रभुले गर्नुहुन्छ। अनि यदि हामी आफ्नो जीवन जुन प्रकारले चलिरहेको छ त्यसमा सन्तुष्ट छौँ भने, असन्तुष्ट छौँ अथवा हामीलाई शान्तिको खोजी छ भने, कुनै पनि समय येशु मार्फत हामी परमेश्वरतर्फ फर्किन सक्छौँ, उहाँलाई आफ्नो पुरा जीवन दिन सक्छौँ। हामी येशूको आज्ञाहरू पालन गरेर केवल उहाँको निम्ति जिउन थाल्यौँ भनेदेखि हामी साँचो जीवन र प्रशस्तताको जीवनको अनुभव गर्न सक्छौँ। त्यसकारणले पहिलो दुईटा अर्को कुरा हामी हेर्छौँ, यो भेडा गोठालो के अरे ढोकाको सम्बन्धमा र भेडाहरूको सम्बन्धमा कुरा गर्दाखेरि, पहिलो चाहिँ येशू प्रभु ढोकाको सम्बन्ध हामीले गरिरहेछौँ। यहाँ भेडा गोठ एउटा मात्र छ, पहिलो कुरा यो ढोका र भेडा गोठको कुरा गर्दै गर्दाखेरि, अब मैले अघि नै भनिसकेँ येशू चाहिँ द्वार हुनुहुन्छ, ढोका हुनुहुन्छ, भेडाहरू चाहिँ विश्वासी उहाँका जनहरू भए, अनि भेडा गोठ चाहिँ परमेश्वरको राज्य, जो चाहिँ जहाँ चाहिँ उहाँद्वारा बचाइएकाहरू जम्मा गरिन्छन्। त्यसकारणले पहिलो कुरा के छ, भेडा गोठ अथवा उहाँका जनहरू जम्मा हुने ठाउँ चाहिँ एउटा मात्र छ। दोस्रो, गोठमा त्यो उहाँको बगाल प्रवेश गर्ने ढोका पनि एउटा मात्र छ। यो कुरो एकदमै महत्त्वपूर्ण हामीले बुझ्नुपर्छ किनभने धेरैचोटि मानिसहरू फरक फरक विचार फरक फरक ढोका फरक फरक कुरा पनि गरिराखेका हुन्छन् येशूलाई ढोकाको रूपमा विचार गर्दा अरू दुईवटा कुराहरू छन् जुन उहाँ ढोकाको रूपमा हामी यहाँ हेर्न सक्छौँ जुन चाहिँ तपाईँलाई मैले भर्खरै भनिसकेँ पहिलो चाहिँ ढोका गोठ चाहिँ भेडा गोठ चाहिँ एउटा मात्रै छ दोस्रो चाहिँ त्यो प्रवेश गर्ने ढोका पनि एउटा मात्रै छ यो महत्त्वपूर्ण कुरा हामीले हेर्न सक्छौँ होइन अघि नै हेऱ्यौँ ढोका भन्ने बित्तिकै परमेश्वरको बगाललाई प्रवेश गर्ने जुन चाहिँ येशूद्वारा मात्रै प्रवेश गर्न सकिन्छ त्यो हेर्नु त्यो चाहिँ एउटा मात्रै छ यसले हामीलाई परमेश्वरको गो भेडा गोठमा पस्ने केवल एकमात्र बाटो येशू नै हुनुहुन्छ अरू कुनै बाटो छैन भन्ने कुरा प्रष्ट बुझाउँछ अनि युहन्ना 14:6 कुरा गऱ्यो भने येशू प्रभुले भन्नुभएको छ यहाँनिर प्रष्ट पार्नुभएको छ बाटो सत्य र जीवन म नै हुँ मद्वारा बाहेक कोही पिता कहाँ आउन सक्दैन यहाँ योना 14:6 बाइबलमा यसरी लेखेको छ येशूले तिनलाई भन्नुभयो बाटो सत्य र जीवन म नै हुँ मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन त्यसकारणले हामीले ढोका चाहिँ एउटा मात्रै हुनुहुन्छ उहाँभन्दा बाहेक अर्को ढोका छैन परमेश्वरको राज्यमा प्रवेश गर्ने ढोका उहाँका बगालहरूसँग जम्मा हुने ढोका चाहिँ उहाँ मात्रै हुनुहुन्छ अनि उहाँको बगाल चाहिँ उहाँबाट बचाइएका जनहरू होइन जो उहाँमा विश्वास गर्छन् त्यो हामीले यो येशू प्रभुको सन्देशको महत्त्वपूर्ण सत्य हो वास्तवमा होइन ढोका उहाँ मात्रै हुनुहुन्छ भन्ने कुरा चाहिँ महत्त्वपूर्ण सन्देश हो अनि यो युहन्नाको सुसमाचारमा बारम्बार दोहोऱ्याइएको हामी पाउँछौँ येशू नै परमेश्वरको एकमात्र मार्ग हुनुहुन्छ होइन युहन्ना 14:6 हामीले हेऱ्यौँ उहाँ भेडा गोठको ढोका हुनुहुन्छ परमेश्वरका हरेक भेडा केवल उहाँद्वारा मात्र प्रवेश गर्न पाउने गर्नेछन् अरू कुनै पनि बाटो छैन यो सबभन्दा महत्त्वपूर्ण कुरा हो होइन धेरै धर्महरूले स्वर्ग प्रवेशको लागि अथवा स्वर्ग जानको लागि विभिन्न मार्गहरू सिकाउँछन् धेरै बाटोहरूको बारेमा भनिराखेको हुन्छ अनि कतिचोटि येशू ख्रीष्टलाई पनि पूजा गर्ने मान्छेहरू भेटेको छु अनि आजकल नेपालमा यस्तो पनि छ कि सबै कुरा गर्ने फेरि येशूको पनि कुरा गर्ने होइन बिरामी विषय पनि हुने कतिजना नबुझेका क्रिस्चियनहरू त्यसको पछि लागिरहेछ त्यसैले यो दिन आइराखेको छ तपाईँ र मैले परमेश्वरको वचनमा राम्रोसँग बुझ्ने दिन आएको छ तर येशूले सिकाउनु भयो कि उहाँ ढोका हुनुहुन्छ परमेश्वरको गोठा के अरे भेडा गोठको एकमात्र प्रवेशद्वार चाहिँ येशू हुनुहुन्छ र येशूले येशूको प्रवेशद्वारद्वारा मात्र प्रवेश गर्न सकिन्छ भन्नुको मतलब हामीले बुझ्नु के पर्छ भने परमेश्वरको वचनमा कुनै पनि व्यक्ति ख्रिस्टलाई पछ्याउने र क्रिस्चियन हुने तरिका र उसले उद्धार पाउने कुरा के कुरामा आधारित छ यो सबै कुरा चाहिँ बाइबलमा प्रष्ट छ अनि यो कुराभन्दा फरक बाटो फरक कुरा जो मानिसहरूले गरेको तपाईँले देख्नुहुन्छ सत्सङ भनेर त्यहाँ पनि येशूलाई मान्ने त्यस कति किसिमका धर्महरू निस्केका छन् हामीले यी सबै कुरामा सजग हुन जरुरी छ त्यसैले हामीले यो सन्देशको महत्त्व सदैव सम्झनुपर्छ परमेश्वरको राज्यमा प्रवेश गर्न हामीले येशूमा विश्वास गर्नु नै पर्छ र उहाँमा पुरा भरोसा राख्नुपर्छ स्वर्गमा प्रवेश गर्ने अन्य सबै धार्मिक शिक्षाहरू वा वैकल्पिक तरिकाहरू झुटा छन् भन्ने कुरा येशू प्रभुको वचनबाट हामी थाहा पाउँछौँ किनभने उहाँले भन्नुभएको छ उहाँ बाहेक कुनै अर्को तरिकाबाट पिता कहाँ जान सकिँदैन येशूले तिनीहरूलाई चोर र डाकुहरूको रूपमा सङ्केत गर्नुभएको छ जसले चाहिँ मार्न नाश पार्न आउँदछ चोट पुर्याउन होइन जसले मानिसहरूलाई येशूमा भएको सत्यको अनुसरण गर्नबाट बहकाउने र भरमाउने काम गरिराखेको हुन्छ होइन त्यस कारणले यो भेडा गोठ को ढोका येशू हुनुहुन्छ भन्ने कुराको बारेमा हामीले कुरा गर्दै गर्दाखेरि साँच्ची नै ढोका चाहिँ एउटा मात्र परमेश्वरको राज्यमा प्रवेश गर्ने केवल येशू ढोका हुन्छ आज हामीले त्यही कुरा प्रष्टसँग हेरेको छौँ वास्तवमा प्रेरित 4:12 भनिएको छ उद्धार अरू कसैमा पनि भेटाइँदैन किनकि स्वर्गमुनि मानिसहरूलाई दिएको अर्को कुनै नाउँ छैन जसद्वारा हामीले मुक्ति पाउन सकौँ त्यसैले हामीले सत्यको यो सन्देश सदैव अरूलाई उहाँलाई नचिनेकाहरूलाई बाँड्ने बाँड्नु पर्ने कुरा हामीले त्यस्तो कुरालाई महत्त्व दिनुपर्छ। संसारका मानिसहरू शैतानको धोकामा फसेका हुन्छन्, शैतानले उनीहरूलाई फसाइराखेको हुन्छ, होइन। मानिसहरू स्वर्ग जान वा आत्मिक तृप्तिको लागि हर प्रकारका तरिकाहरूमा विश्वास र कोसिस गरिरहेका हुन्छन्। अनि तपाईँले मैले धेरै यस्ता मान्छेहरू भेट्छौँ। वास्तवमा परमेश्वरले जबसम्म मानिसको समझ खोलिदिँदैन, ख्रिस्टमै विश्वास गर्छु भन्नेहरूमा पनि परमेश्वरको इच्छाअनुसारको कुरा बुझ्नलाई कठिन छ। कोही कोहीले फरक फरक धर्मको प्रचार गर्छन्, कोही कोही मानिसहरू आफ्नो असल कामले मुक्ति पाइन्छ कि भन्ने आशामा भलाइ गर्ने कोसिस गर्छन्। अनि कतिचोटि मैले क्रिस्चियनहरू पनि भेटेको छु यो, अनि कतिचोटि क्रिस्चियनहरू होइन, जस्तो कहिलेकाहीँ मलाई यस्तो लाग्छ, हुन त यो बाइबल धेरै पढ्ने, प्रार्थना गर्ने, उपवास बस्ने यो राम्रो कुरा हो। अघि हामीले कुरा गर्दै गर्दा परमेश्वरको उपस्थिति थाहा हुन्छ, भरपुरी हुन्छ। तर कतिजना मान्छेहरूले मैले देखेको छु उपवास नबस्यो भने चाहिँ उद्धार पाइँदैन जस्तो, एक किसिमले धेरै उपवास बसेपछि चाहिँ राम्रो भयो भन्ने जस्तो, त्यो होइन। जब हामीले येशूलाई विश्वास गर्छौँ, उहाँको अनुग्रहबाट सित्तैमा उहाँले गरेको कामद्वारा हामी धर्मी ठहरिन्छौँ। यो सुसमाचार हो, मुक्तिको कुरा, उद्धारको कुरा हामीले कति पनि थप्नु पर्दैन, यो केवल विश्वासद्वारा पाइन्छ येशूमा, होइन। र यहाँ प्रभु येशूले सिकाउनु भएको छ, यी सबै तरिकाहरू झुट्टा छन्, जो विभिन्न किसिमका वैकल्पिक कुराहरू हामी सुन्छौँ। तिनीहरूलाई सिकाउनेहरू सबै चोर र डाकुहरू भनेर यहाँनिर येशू प्रभुले भन्नुहुन्छ। अनि तिनीहरू चाहिँ चोर्न, मार्न र नाश गर्न आउँछन्। जसले येशूबाट हामीलाई टाढा लग्छ अथवा येशूको शिक्षाबाट, उहाँले देखाउनु भएको कुराहरूबाट, उहाँको विश्वासबाट ती चोरहरू भनेर भन्न सकिन्छ। अनि योना 10:10 चोर त चोर्न, मार्न र नाश मार्न मात्र आउँछ, म त तिमीहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आएँ। त्यसकारणले अब तपाईँलाई एक दुईवटा कुरा भन्न चाहन्छु। तपाईँ र मेरो निम्ति यो कुरा थाहा भएपछि ढोका एउटै हुनुहुन्छ। हरेक व्यक्ति परमेश्वरकोमा त्यो ढोकाबाट मात्र प्रवेश गर्न सक्छ। अनि यो कुरो तपाईँ र मलाई प्रकाश दिएको छ। त्यसकारण म यो मर्कुसको 15:16 पद पढ्न चाहन्छु। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर। अर्को पद 16, विश्वास गर्ने र बत्तिसमा लिनेले उद्धार पाउनेछ, तर विश्वास नगर्ने दोषी ठहरिनेछ। त्यसैले तपाईँ र मेरो जीवनमा येशू प्रभुलाई हामीले विश्वास गरेको कारणले जुन आशिष भन्छ, परमेश्वरले तयार गर्नुभएको प्रोभिजन अथवा त्यो कुरा जुन चाहिँ हाम्रो उद्धारको लागि उहाँले तयार गर्नुभएको छ, त्यो स्रोत, त्यो तपाईँ र मैले अनुभव गरेका छौँ। अब यहाँनिर हामी देख्छौँ अरूको लागि जसले अनुभव गरेका छैन, यो कुरा, यो प्रोभिजन उनीहरूको लागि पनि हुन सकोस्। त्यसकारणले येशू प्रभुमा जब हामी उत्साहित हुन्छौँ, हामीले यो कुराहरू पनि गर्न सक्छौँ। तपाईँलाई म एउटा अलिकति अगाडि मैले भनेको यो उत्साहित हुने कुरामा, मानिसहरूलाई येशूको ढोकाबाट भित्र पस्ने निम्तो दिने कुरामा अथवा परमेश्वरको बगालमा मानिसहरू कसरी आउन सक्छन्, त्यो कुरामा 7 मैले योभन्दा धेरै अगाडि सुसमाचार प्रचार सम्बन्धमा भनेको थिएँ। तपाईँलाई यो सम्झाउन चाहन्छु, हामी येशू ख्रिस्टबारे सधैँ एकदमै एक्साइटेड हुनुपर्छ, उत्साहित हुनुपर्छ। अघि हामीले भनेको जस्तै, वास्तवमा येशू प्रभु रियलमै, साक्षात्मै, पवित्र आत्माद्वारा हरेक विश्वासीको हृदयमा उपस्थित हुनुहुन्छ। हामीले बेला बेलामा उहाँको अनुभव गर्छौँ, उहाँ हुनुभएको कुरा, होइन। त्यही कारण हामी प्रार्थना गर्दाखेरि उहाँसँगै कुरा गर्ने हो। हामी अप्ठ्यारोमा पर्दा उहाँले नै हामीलाई उत्साह दिने हो, उहाँले नै हामीलाई बल दिने हो, उहाँले नै हामीलाई जिउन सिकाउने हो, उहाँले नै हामीलाई जिउन सहायता गर्ने हो, होइन। त्यसकारण पहिलो कुरा चाहिँ उहाँमा हामी आफै आफ्नो जीवनमा हामी उत्साहित हुनुपर्छ। त्यस्तो उत्साह छैन भने हामी उहाँको अगाडि समय बिताउन सक्छौँ, उहाँसँग प्रार्थना कुराकानी गर्न सक्छौँ। दोस्रो कुरा, पहिला आफूले मानिसहरूलाई सुसमाचार सुन। हामी कतिजनाको परिवारहरू ख्रिस्टमा छैनन् होला, होइन, साथीहरू छैनन्, नजिकका मान्छेहरू छैनन्। त्यो पहल कदमी भन्छ नि, इनिसिएटिभ चाहिँ हामी आफैले लिनुपर्छ पहिलो कुरा, होइन। म आफ्नो बारेमा भन्यो भने 42 अगाडि जब मैले विश्वास गरेँ, पहिलो कुरा त मैले हरेक दिन प्रार्थना गर्थेँ। दोस्रो कुरा, मौका पाएसम्म मैले मेरो परिवार, मेरो बुवा मुवा, मेरो दाजुभाइ, मेरो दिदीबहिनी पूर्ण रूपमा मैले सेयर गरेँ उनीहरूलाई कसरी सकिन्छ। अनि मलाई थाहा छ, चार वर्षपछि सबै मेरो बुवा मुवा दाजुभाइ दिदीबहिनीले विश्वास गर्नुभयो। अनि मेरो बहिनी यहाँ छ अहिले, होइन, आई स्टिल रिमेम्बर दोज डेज। तर मलाई यति खुसी के कुरामा छ भने नि, म एउटा नास्तिक भएको हुनाले पनि होला, येशु प्रभुलाई विश्वास गरेको मेरो लागि चाहिँ ठुलो परिवर्तन थियो। म कुनै कुराको पछि नलाग्ने त्यही बेलामा उहाँले गर्नुभयो। कतिजना मान्छेहरू चाहिँ के हुन्छ भने, चर्च जाने, विश्वास गर्ने, बत्तिसमा लिने, अझै संसार हो कि परमेश्वर हो भनेर दुईवटा बिचमा हुन्छ क्या। त्यस्तो मलाई नहुने भन्ने चाहिँ होइन, हामीलाई त्यस्तो पनि आउँछ बेला बेलामा, परीक्षाहरू आउँछ। तर प्रभुले मलाई त्यो बेलामा चाहिँ एकदम उचाल्नु भएको जस्तो, मान्छेले गोली नै हाने पनि म तयार थिएँ। त्यतिखेर त गोली हान्न पनि सक्थ्यो, पिट्न सक्थ्यो, झ्यालखान हाल्न सक्थ्यो, होइन। पञ्चायतकालमा कति त्यस्तो पिटाइ खाएको मान्छेहरू, क्रिस्चियनहरू छन्। तर परमेश्वरले मलाई त्यो दिनुभएको थियो नि, मैले त्यो कुरा गरेको थिएँ। त्यस कारणले पहल कदमी अथवा प्रयास। तेस्रो कुरा, मानिसहरूलाई कुन कुरामा चाहिँ हामीले कुरा गर्न सक्छौँ। जस्तो कुनै पनि व्यक्तिसँग भेट्दाखेरि, अब मेरो धेरै प्रयास रहन्छ, तर कहिलेकाहीँ सफल हुन्छु, कहिलेकाहीँ हुन्न। म धेरै यात्रा गर्छु प्लेनमा, त प्लेनमा चढेको मान्छेसँग जहिले पनि मलाई कुरा गर्ने एकदम उत्सुकता हुन्छ। त्यो एक प्रकारको एडभेन्चर जस्तै हुन्छ क्या। को मान्छे कहिल्यै थाहा नभएको त्यहाँ बस्या हुन्छ, कहिलेकाहीँ 10-12, यहाँबाट सिङ्गापुर जाँदा त 16-17 घन्टा, होइन। आई मिन द्याट्स ए एमेजिङ टाइम। कतिचोटि मैले कुरा गरेको छु, कोही कोही मान्छे चाहिँ एकदमै मन पर्दैन उनीहरूलाई, कुरा गर्छ तर हाम्रो विचार आकाश पाताल फरक छ, त्यति धेरै जाँदैन। तर कतिचोटि विश्वासीसँग भेट हुन्छ, तर कतिचोटि मैले उनीहरूलाई सुनाएको छु, उनीहरूले उनीहरूले उत्साह देखाएका छन्, होइन। त्यस कारणले हामीले कहिलेकाहीँ के हुन्छ भने, कुरा गर्नु सुरु गर्ने बेलामा चाहिँ उसलाई खानाको, हाम्रो भाइ तिलक चाहिँ अब खानाको बारेमा उहाँलाई जति ज्ञान त अरूलाई छैन, होइन, यहाँ अरू पनि छन् होला ज्ञान हुने, तर उहाँको बारेमा चाहिँ अरू कसैले भेट्दैन भन्छु म है। अब कोही मान्छे खानाको बारेमा कुरा गर्ने मान्छे भेट्टाउनु भयो भने त उहाँले तुरुन्तै साथी बनाउनुहुन्छ नि, होइन। त्यसपछि के हुन्छ, बिस्तारो बिस्तारो परमेश्वरको बोलावट र परमेश्वरको प्रेमको बारेमा बाँड्न सकिन्छ, होइन। त्यस कारणले यो साझा विचार अथवा मानिसको चासो स्थापित गर्ने भनेको चाहिँ कुन कुरा, कहिलेकाहीँ राजनीति, राजनीति धेरै जस्तो बिग्रिन्छ क्या। हिजो आज राजनीति गर्नु छोडेको छु, कुरा गर्नु छोडेको छु है, किनभने त्यो त्यसमा मिल्न सकिँदैन। कतिचोटि मान्छेको विचार पर्छ, हिजो अस्ति म यहाँ आज भन्नु हुँदैन त्यो, एनिवे कहिलेकाहीँ खुस्किन्छ। टेक्सासतिर गएको थिएँ, धेरै किसिमको मान्छेसँग भेटेँ, अनि कतिजनाहरूसँग चाहिँ मैले भइहाल्यो, त्यसैले त्यो कुरा नगरौँ किनभने यो त उसमा जान्छ नि त। एनिवे, त्यो चौथो कुरा चाहिँ परमेश्वरको अगुवाईको लागि प्रार्थना गर्ने, सबभन्दा मुख्य यो एक नम्बरमा राख्नुपर्ने हो। प्रार्थनाद्वारा चाहिँ वास्तवमा परमेश्वरको अगुवाईको कुरा हामी गर्न सक्छौँ। प्रार्थना चाहिँ सबभन्दा महत्त्वपूर्ण कुरा हो, र आफ्नो व्यक्तिगत गवाही दिने, हामी हरेकको व्यक्तिगत गवाही हुन्छ। अब म चाहिँ पहिला धेरै वर्ष अगाडि जवान अवस्थामा अपरेसन मोबिलाइजेसनको एउटा पानी जहाजमा एक वर्षसम्म काम गरेको, अनि त्यहाँ चाहिँ धेरै तालिमहरू दिन्थ्यो। हाम्रो काम नै प्रचार गर्ने, सुसमाचार सुनाउने, यस्तै खालको कामहरू पनि धेरै हुन्थ्यो। अनि हरेक त्यहाँ जोइन गर्ने मान्छेहरूलाई तिनवटा टेस्ट पनि, एउटा चाहिँ सुसमाचारीय, त्यो पनि 3 मिनटको 5 मिनटको, होइन, एउटा चाहिँ मिसन, एउटा चाहिँ आत्मिकी वृद्धि। यो फरक फरक तिन किसिमको भयो नि। आत्मिकी वृद्धि चाहिँ आफ्नो जीवनमा परिपक्व हुँदै जाने कुरा भयो, मिसन भनेको चाहिँ आत्म बचाउने कुरा भयो, अर्को चाहिँ गवाईको कुरा चाहिँ यसु गवाई बाँड्ने, सुसमाचार बाँड्ने, तिन किसिमको सबै कण्ठ गर्नुपर्ने, होइन। त्यस्तो कुराहरू चाहिँ मैले गरेको थिएँ। त्यस कारण हाम्रो गवाई हुनुपर्छ, हामीलाई केही न केही विचार गर्नुपर्छ, किनभने तपाईँ र म यो संसारमा छ नि, येसुका सोल्जरहरू हो नि खासमा, होइन र, हामी येसुका सिपाहीहरू हो नि। हामीले कतिजनाले कहिले गरेका छैन होला, तर स्टार्ट थिङ्किङ, प्रार्थना गर्नुहोस्। भोलि त्यहाँ प्रभुसँग भेट्दाखेरि थाहा हुन्छ भनिन्छ, होइन, क्राउनहरू मिल्छ भनिन्छ। एनिवे, गवाही हुनुपर्छ, परमेश्वरको वचन प्रयोग गर्ने कुरा सधैँ। परमेश्वरको वचन तपाईँले एक लाइन पढेर मात्रै सुनाउनु भयो भने शक्ति चाहिँ त्यो वचनमा हुन्छ, होइन। हामी कहिलेकाहीँ के विचार गर्छौँ भने, त्यो वचनभन्दा नि मैले एकदम त तडा प्रकारले भन्छु होइन, वचनमा जे छ त्यति पावरफुल हुन्छ, किनभने त्यो परमेश्वरको शक्तिबाट आउँछ होइन। परमेश्वरले जे बोल्नुहुन्छ नि त्यो रित्तै फर्किँदैन नि, त्यो बाइबलमा छ। सो परमेश्वरको वचन। अनि अर्को कुरा चाहिँ सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ प्रश्न, सही खालको प्रश्न गर्ने। त्यस कारणले आज यो भेडा गोठको कुरा गर्दै गर्दाखेरि हामीले यति कुराहरू, भेडा गोठालो के अरे गोठ ढोका ढोकाको कुरा गर्दाखेरि, अनि मलाई आशा छ तपाईँहरूलाई सबैलाई यसले आशिष